حسین سب کا ہے، حسین سب کا ہے، حسین سب کا ہے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، والصلاة والسلام على اشرف الخلائق اجمعین، سیدنا وسید الاولین والآخرین، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد، وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الحق والدين، أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه، بسم الله الرحمن الرحيم، قل أرأيتم إن أصبح ماؤكم غورا فمن يأتيكم بماء معين. صدق الله العلي العظيم. جب بچہ پیدا ہوتا ہے تو اس کے کان میں اذان دی جاتی ہے، اور جب میت قبر میں رکھی جاتی ہے تو تلقین پڑھی جاتی ہے۔ میں یہ نہیں چاہتا کہ میری مجلسیں مردہ قوم کی تلقین بنیں، میں یہ چاہتا ہوں کہ میری تقریریں زندہ مستقبل رکھنے والی قوم کی اذانیں بن جائیں۔ اس اسپرٹ کو اپنے ذہنوں میں رکھیے گا، جو کچھ بھی یہ فقیر عرض کرتا ہے ممبر سے، وہ کسی کی ستائش ہو یا کسی کی تنقید، اس میں غرض و غایت یہ ہے کہ ہم قوم کو زندہ دیکھنا چاہتے ہیں، ہم قوم کو ترقی کی راہ پر ابھرتا ہوا دیکھنا چاہتے ہیں، ہم چاہتے ہیں کہ قوم اور قوم کے بچے، قوم کے جوان، قوم کے علماء، قوم کے طلباء، قوم کے فنکار، قوم کے شعراء، سب ارتقاء کے راستے پر گامزن نظر آئیں اور زینہ بزینہ، سال بسال، بلند سے بلند تر نظر آئیں۔ مرزا دبیر علیہ الرحمہ کا ایک مطلع ہے، بہت مشہور سلام، جس میں انہوں نے کہا ہے کہ غمِ آلِ ابا ہے اور میں ہوں، سلامی یہ غذا ہے اور میں ہوں۔ اس فقیر نے بھی اس زمین میں کچھ کہا تھا، اور وہ یہ تھا کہ ثنائے کبریا ہے اور میں ہوں، सनाए किबरिया है और मैं हूँ कि दरअसल हमारी ज़बान पर मुसलसल, अब मैं ख़ुद अपने अशार मुसलसल सुनाता नहीं रहता तो ख़ुद याद नहीं रहते। अज़ाने इर्तिका है और मैं हूँ, अज़ाने इर्तिका है और मैं हूँ। तो ये जो मेरी गुफ्तगुएँ हैं वो सर अजान है, या अजान या इकामत, या अजान या इकामत। वो दो मिसरे भी याद होंगे आप हजरात को इस फ़कीर के, या याद होने चाहिए जो मजलिस अज़ा की तारीफ़ के ताल्लुक से मैंने एक गैर मुस्लिम मजमे में पढ़ा था ये शेर के मजलिस अज़ा क्या है। एक नमाज उल्फत है, मजलिस अज़ा क्या है, एक नमाज उल्फत है, या अली अज़ा अपनी या हुसैन इकामत है। बस खुलासा ये है मेरे जज्बात का कि मैं आपको ज़िंदा देखना चाहता हूँ, मैं आपको तरक्की की राह पर गामजन देखना चाहता हूँ। और तरक्की सिर्फ ये तरक्की नहीं कि आप टेक्नोलॉजी में आगे बढ़ गए, हर बच्चे के हाथ में आईफोन है, हर बच्चे के हाथ में आईपैड है, ये तरक्की भी हो मगर साथ साथ वो तरक्की भी हो कि हम उस मंजिल पर पहुँचे अपने शऊर, अपने इरादे, अपने अख्तियार, अपने हुस्न एतिकाद और हुस्न हमल के साथ, हुस्न एतिकाद और हुस्न अमल के साथ, कमाल यकीन और कमाल अमल के साथ कि हम फर्जंद जहरा का इस्तकबाल कर सकें। उम्मीद बशरियत, वो ज़ाते गिरामी के जिस पर मशीयत की चश्मे उम्मीद लगी हुई है, हम उसका इस्तकबाल कर सकें पूरे सबात कदम के साथ, यानी वही शान हो हम में से हर एक में जो करबला में शमए इमामत के परवानों की थी। याद है ना मेरा जुमला, अब तो बहुत मशहूर हो गया है, बहुत से लोग दोहराने भी लगे हैं कि ये जो आलम है ये आलम तौहीद है, आलम ख़त्म नबूवत है, आलम विलायत है, है? लेकिन मौला अली के हाथ में भी था तब भी इसमें इसके नीचे मोमिन भी थे मुनाफिक भी। बस ये जब करबला में अब्बास के हाथों में आया तो इस आलम के नीचे ऐसा खालिस मजमा था जिसमें से एक भी कोई इमाम को छोड़ के नहीं गया। तो ये जो 1200 बरस से, 1300 बरस से, 1400 बरस से ये आलम हम सजाते आ रहे हैं और इस आलम की निस्बत इमाम हुसैन से, हज़रत अब्बास से कायम है, तो इस आलम के फरहरे की हवा में सांस लेने वाले ऐसे जरी और जुरातमंद और बावफा होने चाहिए कि आका इमाम मेहदी जहूर फरमाएं तो किसी का कदम पीछे न हटे। सलावत पढ़ दीजिए मोहम्मद वाले। नौ मुहर्रम की मजलिस से मुसलसल एक रिश्ता कायम रखे हुए یہ سلسلہ گفتگو آگے بڑھ رہا ہے کہ جس میں قرآن مجید کی متشابہ آیتوں سے بھی متعلق کچھ گفتگو ہو رہی ہے، اور بطور خاص اب ایک نہج پر آقا حضرت امام صاحب الزمان عجل اللہ تعالی فرجہ الشریف آقا کے تعلق سے گفتگو ہو رہی ہے، حضرت صاحب صاحب الزمان عجل اللہ تعالی فرجہ الشریف، اور گفتگو یہ ہے کہ قرآن مجید کی یہ آیت کریمہ جو ہے سورہ مبارکہ ملک کی آخری آیت، اس کی تأویل حضرت کی ذات گرامی ہے. اس پر کئی مجلسوں میں اشارہ ہوا، گفتگو ہوئی، اور دیکھیے کیا حسین تشبیہ ہے. سطح زمین پر پانی بہتا ہے دریا کی شکل میں، چشمے کی شکل میں، سمندر کی شکل میں، موجیں مارتا ہے تو نظر آتا ہے، یہ نابود تھوڑی ہو جاتا ہے، زمین میں جذب ہو جاتا ہے. نیچے پانی کے سوتے بہتے رہتے ہیں، اوپر نظر نہیں آتا، مگر پانی ہوتا ہے. اسی تشبیہ کو کام میں لایا گیا ہے کہ تم نے غور کیا ہے کبھی، سوچا ہے کہ جب پانی چھپ جائے گا، قل ارأیتم ان اصبح ماؤکم غورا، غور کے کیا معنی ہے؟ نابود ہو جانے کے نہیں ہیں، زمین کی تہ میں چھپ جانے کے. کوئی شے زمین کی تہ میں چھپ سکتی ہے اور کوئی شے زمانے کی ہوٹ میں چھپ سکتی ہے. تشبیہ، تم نے کبھی غور کیا ہے کہ پانی جب زمین کی تہ میں چھپ جائے گا، فَمَنْ يَأْتِيكُمْ بِمَاءٍ مَعِينٍ، تو پھر کون ہے جو یہ زندگی بخش پانی تمہارے لیے دوبارہ لائے گا، تمہارا لیے ظاہر کرے گا. تو یہ ایک مکمل اپنی جگہ تشبیہ ہے یا مکمل استعارہ ہے، اور استعاراتی اسلوب میں حضرت کی طرف متوجہ کیا گیا ہے، اس حقیقت کو ظاہر کیا گیا. قرآن مجید میں تنہا یہ ایک آیت نہیں ہے، اور میں اسے قبل کی ایک مجلس میں ذکر کر چکا ہوں کہ یہ پورا سورہ جس پرشکوہ انداز سے اس کا آغاز ہے، بسم اللہ الرحمن الرحیم تبارک الذی بیدہ الملک، کیا کہنا اس پروردگار کا، کیا کہنا اس ذات گرامی کا جس کے دست اختیار میں تمام ملک ہے، یعنی تمام قدرت ہے، اور صرف کلی اعتبار سے تمام قدرت نہیں ہے بلکہ ہر ہر جزئی شے پر پوری پوری قدرت رکھنے والا ہے. اس پرشکوہ انداز سے گفتگو شروع ہوئی اور اس کے بعد یہاں تک پہنچی کہ جب وہ ہر ہر شے پر قدرت رکھنے والا ہے، اور وہ موت کو خلق کرنے والا ہے، اور وہ حیات کو خلق کرنے والا ہے، تو پھر وہی وہ ہے، اس کے لیے تو کوئی چیز ہی نہیں ہے کہ پانی پوشیدہ ہو جائے تو دوبارہ ظاہر کر دے. قرآن مجید میں اور بہت سی آیتیں وہ ہیں کہ جن میں مقام تعویل میں تعویل مکمل نہیں ہو سکتی جب تک کہ حضرت صاحب علیہ الصلوۃ والسلام تک گفتگو نہ پہنچے. صلوات تو آپ نے پڑھی لیکن ذرا منتشر سی لگ رہی تھی، ایک مجموعی سی. جزاکم اللہ جزاکم اللہ جزاکم اللہ. یہ तन्हा वो जिक्र है जिसे सुन के फरिश्ते भी वज्द करते हैं और इसमें शिरकत करते हैं। जज़ाकुमुल्लाह। अब मैं चंद आयतों की तरफ और इशारा करूँ। मसलन, अच्छा ये जो आयतें हैं, एक ज़माने में यानी आज से कोई 30 बरस पहले मैंने इन तमाम आयतों को जमा किया था, जो आयतें हज़रत इमाम असर अज्जलल्लाहु तआला फरजहु शरीफ से मुतालिक हैं और इनकी दस्तबंदी की थी कि कौन सी आयत किस तरह से दलालत करती है। कुछ आयतें वो हैं जो बराह रास्त आपकी ज़ाते गिरामी पर दलालत करती, कुछ आयतें वो हैं जो ज़ुहूर पर दलालत करती हैं, कुछ आयतें वो हैं जो शान ज़ुहूर से मुतालिक हैं, कुछ आयतें वो हैं जो शान गैबत से मुतालिक हैं। इस उन्वान से गुफ्तगू यकजा नहीं की गई थी इस फ़कीर से पहले। इस उन्वान से मैंने तमाम आयात की एक दर्जबंदी की। अब मसलन एक आयत और है जो आपकी ज़ात गिरामी पर दलालत करती है और वो सूरह मुबारक कसस में है, कुरान मजीद का 28वां सूरा और उसकी 5वीं आयत है। وَنُرِيدُ أَن نَمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ وَنُرِيدُ اللہ سبحانہ وتعالی فرما رہا ہے وَنُرِيدُ ہم یہ چاہتے ہیں، ہمارا ارادہ یہ ہے۔ وَنُرِيدُ أَن نَمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ कि जो लोग ज़मीन पर कमज़ोर बना दिए गए हैं, कुचल दिए गए हैं, हम उन पर एहसान करें, हम उन पर एहसान करें और उनको इस दुनिया की इमामत सुपुर्द करें और उन्हीं को विरासत सुपुर्द करें, उन्हीं को इमामत सुपुर्द करें और उन्हीं को वारिस करार दें। ये नुरीदो अन नमुन्ना अगर सिर्फ इस दो फकरे पे गुफ्तगू हो तब भी 2 घंटे तो चाहिए, लेकिन मैं आप हजरात की ज़हानतों पर एतमाद करके 2-3 जुमलों में आगे बढ़ूं। जिस तरह सूरह मुबारक है मुल्क के लिए मैंने अर्ज किया कि एक अहम शय है ना, वजूद और गैबत और फिर ज़ुहूर एक अहम शय है, तो शुरू भी हुई गुफ्तगू उसी सतह से कि जहाँ कुदरत इलाहिया का पुरशिकोह बयान हुआ, यहाँ पर भी मौजू तो वही है तो एक पुरशिकोह अंदाज है। वन नोरीदो हम चाहते हैं, हमारा इरादा यह है। हक सुबहानहु व तआला उरीदो भी फरमा सकता था, लेकिन अरबाब बयानो बलागत समझ सकते हैं कि उरीदो में वो अंदाज पुरशिकोह नहीं है जो नुरीदो में है। और इसकी मैं मिसाल अर्ज कर दूं, अगर उर्दू लिटरेचर और फारसी लिटरेचर का मुताला फरमाया है आप हजरात ने तो आप समझते हैं कि जो मामूली लोग थे पहले वो मैं कहते थे, मेरा मारूज़ा ये है, जब एक वज़ीर या कोई और बादशाह सलामत की खिदमत में जाता था तो कहता था सरकार ज़िल्लुल्लाह मेरा मारूज़ा आपकी खिदमत में ये है, मेरा मारूज़ा आपकी। और जब वो कोई फरमान जारी करते थे तो कहते थे माँ बदौलत का फरमान ये है। वो मन नहीं कहते थे, माँ कहते थे। وہ اپنے لیے جمع کا صیغہ استعمال کرتے تھے چونکہ جمع میں تعظیم ہے اور تعظیم اس لیے رکھتے تھے چونکہ اپنی حکومت و سلطنت و اپنے اقتدار کا اظہار مقصود ہوتا تھا۔ ایک انسان تنہا کوئی حیثیت نہیں رکھتا، اگر اس میں امتیازات ہیں اور اسباب ہیں تو پھر اس کی ایک اہمیت ہوتی ہے۔ یہ ذہن انسانی ایسا ہے، جب ذہن انسانی ایسا ہے تو آپ یاد رکھیے کہ حق سبحانہ و تعالیٰ نے بھی قرآن مجید میں جہاں جہاں اہم مسائل ہیں وہاں وہاں اپنے تمام اسماء و صفات کے حوالے سے گفتگو جمع کے صیغے میں کی ہے، جبکہ وہ ہے ایک، وہ ہے واحد، وہ ہے احد، وہ ہے فرد، وہ ہے وتر، وہ ہے یکتا یگانا، وہ ہے لاسانی بے نظیر بے ہمتا، وہ ایک اکیلا مگر کہتا ہے ہم۔ اچھا قرآن مجید میں دیکھیے جہاں جہاں اہم مواقع ہیں، مثلا سورہ مبارک یاسین کا دل جب دھڑکتا ہے تو اس سے کیا آواز آتی ہے؟ انا نحنو نحیی الموتا، ہم ہیں ہم جو مردوں کو زندہ کرتے ہیں۔ اب یہاں ایک بار بھی نہیں، دو بار کا انا، یہ بھی جمع کے لیے ہے، نحنو یہ بھی جمع کے لیے ہے، قرآن ہے نا۔ کیوں یہ اختیار کیا انداز؟ انا نحنو، ہم ہیں ہم، اس لیے کہ بعد میں جو بات کہی جا رہی ہے وہ اہم ہے۔ زندہ کو مارنا آسان ہے، مردہ کو زندہ کرنا بڑا کام ہے، اس لیے کہا جا رہا ہے انا نحنو، ہم ہیں ہم، نحیی الموتا، مردوں کو جلاتے ہیں، زندہ کرتے ہیں مردوں کو، واضح ہے۔ اب یہیں بریکٹ میں عرض کر دوں کہ کتنی اچھی تہذیب ہمیں اہل بیت نے دی ہے، جب دم نزع ہوتا ہے، ہنگام نزع، جب سانس ٹوٹ رہی ہوتی ہے اور انسان پہ صرف موت کا خوف طاری ہوتا ہے، اس وقت مستحب ہے کہ سورہ یاسین پڑھو تاکہ اس پہ موت کا خوف طاری نہ ہو، جب یہ سنے گا کہ پروردگار کہہ رہا ہے ہم ہیں ہم جو مردوں کو زندہ کرتے ہیں۔ ہم ہیں ہم جو مردوں کو زندہ کرتے ہیں، تو پھر موت کا خوف دور ہو جائے گا اور اس کی موت زندگی سے بدل جائے گی۔ قرآن مجید کی حفاظت کا مرحلہ، وہ بھی بہت اہم تھا، خود ذکر توحید و ذکر حق کی حفاظت کا مرحلہ، وہ بھی بہت اہم تھا، وہاں بھی یہی اسلوب ہے، انا نحنو نزلنا الذکر، ہم ہیں ہم کہ جو اس ذکر کو نازل کرنے والے ہیں، ونحن له لحافظون، اور ہم ہی اس کی حفاظت کرنے والے ہیں۔ تو دیکھا آپ نے جہاں اہم مسئلہ ہے کوئی، وہاں حق سبحانہ و تعالیٰ نے اپنے تمام اسماء و صفات کا حوالہ دیتے ہوئے گویا جمع کی جمع کی ضمیریں یا جمع کے صیغے استعمال کیے، ہم ہیں ہم۔ نریدو بھی جمع کا صیغہ ہے، انا نحنو یہ ضمیریں تھیں، یہاں فعل ہے مگر جمع کا صیغہ ہے۔ اچھا اس لیے کہ مسئلہ ہے، میں اس سے پہلے بھی کہیں یاد ہے نریدو آیا ہے؟ اچھا چلیے، آپ کو یاد نہیں ہے تو مجھے یاد دلانے کے لیے پھر وقت کے دامن میں گنجائش اتنی ہے نہیں، حق سبحانہ و تعالیٰ نے آیت تطہیر میں فرمایا انما یرید اللہ، یہ یریدو جو ہے یہ ہے تو صیغہ واحد کا، یریدو واحد غائب کا صیغہ ہے، لیکن یہاں اس کو قوی کر رہا ہے وہ کلمہ حصر انما، اس نے جو پرش کو اسلوب عطا کیا اور اسلوب میں قوت عطا کی، उसने इस युरीदों में जो लहजा ज़रा धीमा महसूस होता है उसे कुव्वत बख्श दी। इन्नमा युरीदुल्लाह, यहां इन्नमा नहीं है कलेमे में, तो यहां कहा जा रहा है कि वनुरीदु अन्नमुन्ना अलल्लज़ीना इस्तुज़ईफू फिल अर्द, और हम ये इरादा रखते हैं कि जिन्हें जमीन पर कमजोर बना दिया गया। अच्छा, बनाया गया या नहीं बनाया गया? आले मोहम्मद को कमजोर बनाया गया या नहीं बनाया गया, इसका कोई इनकार नहीं कर सकता। अब जब तक इन्हें इमामत जाहिरी कामिल तौर पर न मिल जाए और विरासत न मिल जाए, वो विरासत चाहे महदूद विरासत हो जो गस्ब हुई, या वो विरासत जो अल्लाह सुबहानहु व तआला की तरफ से इस कामिल कायनात की विरासत है, उस वक्त तक वादा इलाही पूरा नहीं होगा। यानी ये आयत बताती है कि अल्लाह का वादा है, जब तक ये वादा मुक पूरा नहीं होता हमें इंतजार करना है। इसलिए कोई कौम हमें इंतजार करने का ताना न दे और इंतजार करने से रोके नहीं। सआदत मंदी इसी में है कि आप भी हमारे साथ इंतजार में शरीक हो जाएं। हमारा इरादा है, जब अल्लाह फरमाए हमारा इरादा है तो उसमें कोई रुकावट आ सकती है? मुमकिन है कि अल्लाह का इरादा पूरा ना हो? हम बंदे हैं, आजिज बंदे, हमारे इरादे टूटते हैं। मौला अली ने तमाम इंसानों की तर्जुमानी करते हुए फरमाया था, आरफ़ तो रब्बी बेफ़स्ख़िल अज़ाइम, हमने रब को पहचाना अपने इरादों के टूट जाने से। इरादों का टूटना मखलूकात की निशानी है, इरादों का पूरा होना खालिक की निशानी है। इरादों का टूटना मखलूकात की निशानी है, इरादों का पूरा होना खालिक की खसूसियत है। और उसने ऐलान कर दिया है वह नुरीद, हमने इरादा किया। जैसे ये इरादा जरूर पूरा होगा, वैसे ही वो इरादा भी पूरा हुआ जहां कहा था इन्नमा युरीदुल्लाह, अल्लाह ये इरादा रखता है, वो इरादा भी पूरा हुआ, ये इरादा भी पूरा होगा। और जो आयतें हैं हजरत हुज्जत अलैहि सलातु वस्सलाम से मुतअल्लिक, अब देखिए इनमें से हर आयत ऐसी है कि इस पे पूरे पूरे अशरे पढ़े जा सकते हैं, लेकिन मैं इस वक्त सिर्फ जिक्र करता हुआ आगे बढ़ रहा हूँ। मुख्तसर मुख्तसर तकरीब इस्तिदलाल के साथ मुजज मुजमल। और वो ये है कि मसलन सूरह मुबारक बनी इसराइल में सूरह इसरा, उसमें एक आयत है कि वमन कुतिल मगलूमन फ़कद जअलना लवलीही सुल्ताना, और जो भी मजलूमियत के साथ कत्ल हुआ हमने उसके वली के लिए कुदरत और ताकत और हुकूमत को मखसूस कर दिया है। वमन कुतिल मगलूमन फ़कद जअलना लवलीही सुल्ताना, जो मजलूमियत के साथ कत्ल हुआ हमने उसके वली के लिए इख्तियार इख्तदार हुकूमत हक सुल्तान उसके लिए करार दिया है। अब दुनिया में कोई मजलूमियत के साथ कत्ल हुआ हो या ना हुआ हो, लेकिन आका हुसैन और अहले बैत अतहार के दूसरे मकतूलीन और शुहदा कोई इनकार नहीं कर सकता कि वो मजलूमियत के साथ कत्ल हुए। मजलूमियत के साथ कत्ल हुए तो उनके वली को اختیار و انتقام کی صلاحیت استعداد اور حق عطا کیا یا نہیں پروردگار نے؟ اس لیے کہ قانون تو خدا نے اعلان کیا ہے، یہ کوئی ضعیف حدیث تو ہے نہیں، یہ کوئی ہماری مناجات تو نہیں ہے، ہماری دعا نہیں ہے، ہماری استدعا نہیں ہے، ہمارا خواب نہیں ہے، ہماری آرزو نہیں ہے، ہماری تمنا نہیں ہے، ہماری شاعری نہیں ہے، ہماری خطابت نہیں ہے، خدا کا اعلان ہے۔ کتنی آیتیں ہیں۔ اسی طرح قرآن مجید میں جو آیت شان ظہور سے متعلق ہے، یعنی اس کے اور دلالات بھی ہیں، من جملہ دیگر دلالات کے ایک یہ بھی ہے، بتایا گیا کہ جب آپ ظہور فرمائیں گے تو آپ کی زبان مبارک پہ یہ آیت بھی ہوگی، جاء الحق وزہق الباطل ان الباطل کان زہوقا، حق آ گیا، باطل مٹ گیا، اور باطل تو مٹنے ہی والا تھا۔ یہ اعلان فرماتے ہوئے ظہور ہوگا۔ اچھا یہ ویسے بھی یاد رکھیے، حق کہتے ہی اسے ہیں جو ناقابل زوال ہے، حق زائل نہیں ہوتا، حق مٹتا نہیں، حق متزلزل نہیں ہوتا، اور باطل کو ثبات نہیں ہے، باطل ہے جو متزلزل رہتا ہے اور بالآخر اسے زوال ہوتا ہے۔ تو جب امام تشریف لائیں گے تو زبان مبارک پہ کیا ہوگا؟ جاء الحق، حق آ گیا، وزہق الباطل، باطل مٹ گیا، رخصت ہو گیا، زائل ہو گیا، ان الباطل کان زہوقا، باطل تو مٹنے ہی والا تھا، یعنی باطل کی حقیقت ہی یہ تھی، ممکن نہ تھا کہ باطل زائل نہ ہو، ممکن نہ تھا کہ باطل ہمیشہ ہمیشہ ثابت رہے۔ کتنی آیتیں ہیں قرآن مجید میں کہ جو وجود مبارک و مقدس حضرت حجت عجل اللہ تعالی فرجہ، صلوات پڑھ دیں محمد، اس وقت دنیا کی فضا ایسی ہے، سیاسی فضا، سماجی فضا، کہ کوشش کی جا رہی ہے، دو تین کوششیں ہو رہی ہیں، ایک کوشش تو یہ ہو رہی ہے مختلف سطحوں پر، عالمگیر لیکن مختلف سطحوں پر، ایک کوشش یہ ہو رہی ہے کہ تمام نوع بشر کے ذہنوں سے، ان کے دلوں سے اصل وجود باری تعالیٰ کو مٹا دیا جائے، اور جو لوگ اہل دین کا، فقراء کا مذاق اڑاتے تھے کہ یہ اللہ کے نام پر مسجدیں بناتے ہیں، چندے مانگتے پھرتے ہیں، مدرسے بناتے ہیں، چندہ مانگتے ہیں، یہ چندہ مانگنے کا طعنہ دیتے تھے۔ میں نے اپنی آنکھوں سے دیکھا کہ وہ لندن کی سڑکوں پر چندہ مانگ رہے تھے، اور کس لیے؟ تاکہ بنی نوع انسان کے دل سے، دماغ سے اللہ کا عقیدہ مٹا دیں۔ یہ سازش دیکھیے، غالباً نام رچرڈ ڈاکنز ہے، وہ سربراہ تھا اس تحریک کا، اور جوان و نوجوان سائنس کے اسٹوڈنٹس اور مختلف ڈسپلنس کے اسٹوڈنٹس کو لے کے کارواں بنا کے نکلا تھا چندہ لینے کے لیے، اور ایڈ لگائے گئے تھے بسوں پر، ٹرینوں پر، مختلف جگہوں پر، ایڈورٹیزمنٹس، بڑے بڑے سائن بورڈ کے، جناب والا کہیں تو یہ تھا کہ پروبیبلی، کہیں پروبیبلی کا لفظ بھی نہیں تھا، بس یہ تھا کہ دیئر از نو گاڈ، جسٹ انجوائے یور لائف، نہیں ہے کوئی خدا، عیش کرو۔ اچھا یہ جب میں نے دیکھا تو مجھے تعجب نہیں ہوا، بلکہ और बड़ी जखीम मोटी मोटी किताबें भी लिखवाई जा रही हैं, सिर्फ ऐड तक बात नहीं है। पहले अच्छा ये याद रखिएगा जो मैं तनकीद करता हूँ वो इसलिए भी, पहले गैर अहम को अहम बनाया जाता है, फिर उसकी ज़बान से एक मुहमल बात कहलाई जाती है ताकि नौजवान उसे एक अहम बात समझ लें। चुनांचे मोटी मोटी किताब, अब उसमें होता यह है कि वो अरे फुला हार्वर्ड के प्रोफेसर, ऑक्सफर्ड के प्रोफेसर, प्रिंसटन यूनिवर्सिटी के प्रोफेसर, स्टेट यूनिवर्सिटी ऑफ न्यूयॉर्क के प्रोफेसर, जॉर्ज वाशिंगटन यूनिवर्सिटी के प्रोफेसर, बहुत बड़े थिंकर, स्कॉलर, इंटेलेक्चुअल, उन्होंने ये किताब लिखी है, उसमें ये लिखा है। अब इतने टाइटल्स को सुन के और पढ़ के एक बेचारा नौजवान वो मरऊब हो जाता है। समझ रहे हैं आप ये साजिश है? और PhDs बाज़ जगहों पर, हर जगह नहीं, जहाँ जेन्युइन लोग हैं, अच्छे काम करने वाले हैं, वो अच्छे ज़मीर, कम से कम कुछ अच्छे दीनदार होते हैं, और कुछ ऐसे हैं जिनका कोई दीन नहीं भी होता लेकिन उनके अंदर एक इंसानी हुर्रियत होती है, यानी अच्छे इंसान होते हैं, दीन के मामले में कन्फ्यूज़ होते हैं लेकिन उनमें एक हुर्रियत होती है। तो ऐसे लोग हैं जो नहीं बिकते लेकिन उनकी तादाद बहुत कम है, और ऐसे बहुत से लोग हैं जो अपनी सलाहियतों को, अपनी ज़हानतों को, अपने ज़मीर को, अपने कलम को, अपने सुखन को बेच देते हैं। चुनांचे PhD भी ऐसे बहुत से होते हैं, पहले से तय हो जाता है कि तुम PhD थीसिस लिखोगे, हम तुम्हें PhD के फौरन बाद बहुत अच्छी पोस्ट पर प्रोफेसर बना देंगे, तुम्हारा मुस्तकबिल रोशन, तुम्हारी ये चीज़ें महफूज, बिल्कुल रिज़र्व, ये ऐश, ये इशरत, ये तरक्की, ये आपको जो है वो बाद में चीज़ें मिलती रहेंगी, और उनके मुताबिक PhD की जाए, यानी नतीजा पहले से तय है, रिसर्च जो है वो ऐसी रिसर्च लोगों ने की है बाज़ अब, ये बहुत पुरानी बात हो गई, 80s में गालिबन पहली PhD आई थी जिसमें वजूद मुबारक के हज़रत इमाम ज़माना का इनकार किया गया था, यानी पूरी PhD थीसिस लिखी गई थी इसी उन्वान से कि भाई क़ुरान में तो कहीं कोई आयत है ही नहीं जहां इमाम महदी का ज़िक्र हो, और किसी हदीस सही में भी नहीं है, और तारीख़ भला ऐसे इंसान की कैसे तस्दीक कर सकती है, एक असातीरी इंसान, एक दास्तानी तसव्वुर, एक कहानी के पैदा हुआ बच्चा और पर्दे गैब में था और इतनी लंबी उम्र पाई और अभी तक बाकी है, तो गोया ये दास्तान है, ये नादानों का अकीदा है, और इस तरह करके वो PhD पर PhD थीसिस लिखी गई और PhD डिग्री अवार्ड हो गई और यूनिवर्सिटी में प्रोफेसरशिप भी मिल गई, और उसके बाद से मुसलसल ये काम हो रहा है। क्यों हो रहा है? क्योंकि दुनिया के जालिम हुक्मरानों, मुस्तकबिरीन के दिलों और दिमागों पर महदी अलैहिस्सलाम का खौफ तारी है, इसके दलाइल मौजूद हैं, शवाहिद मौजूद हैं, अब वक्त नहीं है कि कोटेशन आपके सामने अर्ज करूं, एक खौफ तारी है। ये जो वादे इलाही है, ये जो वादे मोहम्मद अरबी है, ये जो वादे अहले बैत है, कहीं पूरा ना हो जाए तो फिर हम कहाँ रह जाएंगे। पूरी कोशिश ये है कि ज़ुहूर ना होने पाए, पूरी कोशिश ये है कि जो मोतकदीन हैं, ईमान रखते हैं, मुंतज़रीन हैं, इंतज़ार कर रहे हैं, इनके दिलों से यह अकीदा मिटा दिया जाए। एक ये कोशिश, एक सतह पर वो कोशिश कि खुदा ही का अकीदा मिटा दिया जाए। کیوں خدا کا عقیدہ مٹا دیا ہے؟ دونوں کی غرض و غایت ایک ہی ہے. یہ ایک دو بار پہلے بھی جملہ عرض کر چکا ہوں، پھر عرض کر رہا ہوں، دنیا میں جب بھی کوئی فرعون پیدا ہوا، جب بھی کسی کے سر میں فرعونیت سمائی، تو اس کا مقابلہ کرنے کے لیے کوئی بڑی فوج اور لشکر اور ان چیزوں کی ضرورت نہیں پڑی. کوئی ایک اللہ کا بندہ اٹھا اور اس نے انقلاب برپا کر دیا. نمرود کے مقابلے میں، نمرود نے خدائی کا دعویٰ کیا تھا نا، اور اپنے وقت کا طاغوت تھا، طاغوت وقت، اپنے وقت کا مستکبر تھا. اس کے استکبار کو، اس کی طاغوتیت کو، اس کے باطل دعوے کو مٹا دینے کے لیے ایک ابراہیم کافی تھے. ابراہیم بت شکن. اور اب دوسرے مانے یا نہ مانے، ہم تک جو تفسیر اہل بیت سے پہنچی ہے اس کی روشنی میں دو جملے عرض کر دوں. ابراہیم بت شکن، ابراہیم بت شکن، ابراہیم نبی، ابراہیم رسول، ابراہیم خلیل، ابراہیم اول العزم، ابراہیم امام، ابراہیم وہ امام جن کے منصوص من اللہ ہونے میں کوئی شک نہیں کر سکتا، ورنہ تکذیب قرآن لازم آئے گی، کافر کہلائے گا. ابراہیم وہ امام منصوص من اللہ، ابراہیم منصوص من اللہ، دست ادب جوڑ کے عرض کر رہا ہوں، ابراہیم کو اللہ نے امام بنایا، یہ ایک سنت قائم ہوئی. اور اللہ کہتا ہے اسی قرآن میں کہ تم سنت الہیہ میں تبدیلی نہیں پاؤ گے. سنت الہیہ بدلتی نہیں ہے، سنت الہیہ بدلتی نہیں ہے. تو وہ جناب ابراہیم جن کو اللہ نے امامت بخشی، امام منصوص من اللہ، نبی، رسول، خلیل، ان کی ایک صفت اور اللہ ہی نے بتائی، ورنہ ہمیں کیا معلوم ہوتا. کہا یہ جو نبی ہیں، یہ جو امام ہیں، یہ جو رسول ہیں، یہ جو میرے خلیل ہیں، ان کی ایک صفت اور ہے، شیعہ بھی ہیں. صلوات پڑھ دیجئے محمد. میں خدا کی قسم آپ کے سامنے کوئی روایت نہیں پڑھ رہا ہوں، کوئی حدیث نہیں پڑھ رہا ہوں، کوئی شاعری نہیں کر رہا ہوں، کسی کی منقبت نہیں بیان کر رہا ہوں، شاعرانہ منقبت یا خطیبانہ مبالغہ. قرآن مجید کی آیت ہے وَإِنَّ مِن شِيعَتِهِ لَإِبْرَاهِيمَ، اور بے شک بلا شبہ بالیقین بالتحقیق ابراہیم تو ان کے شیعوں میں سے تھے. اب آپ تھے کہیے یا ہیں کہیے، ترجمے میں فرق نہیں پڑتا. وَإِنَّ مِن شِيعَتِهِ لَإِبْرَاهِيمَ، یہ حدیث ہے یا آیت؟ یہ تاریخ ہے یا قرآن؟ قرآن ہے نا. تو اللہ کہہ رہا ہے نا کہ یہ ابراہیم علیہ السلام، یہ نبی بھی تھے، یہ رسول بھی تھے، یہ امام بھی تھے، یہ خلیل اللہ بھی تھے، اور یہ کسی کے شیعہ بھی تھے. صلوات پڑھ دیجئے محمد والے. जज़ाकुमुल्लाह जज़ाकुमुल्लाह। तो इस उन्वान से घबराना नहीं चाहिए, इस सिफत का तो कोई इनकार नहीं कर सकता। लेकिन शिया किसके थे, नूह के थे या किसी फख्र नूह के थे? इब्राहिम अलैहिस्सलाम शिया किसके थे, हज़रत नूह के शिया थे या किसी फख्र नूह के, रश के नूह के? ये रिवायात अहले बैत में मौजूद है और हमें उस पर यकीन है। कोई यकीन करे या ना करे, हम अहले यकीन हैं और हमारे यकीन की सनद में इतना काफ़ी है कि हम किसी और के नहीं अहले बैत पैगंबर के कौल पे यकीन रखते हैं। अफसोस ये है कि बाज़ उलमाए इस्लाम ने ये लिखा है, बाज़ क्या बहुत से उलमाए इस्लाम ने ये लिखा है। अब उलमाए इस्लाम तो ज़बान पे तरकीब आ गई, उलमाए मुस्लिमीन कहना चाहिए। बहुत से उलमाए मुस्लिमीन ने ये लिखा है कि इजमाए अहले बैत हुज्जत नहीं है, ये उनका नसीब। हमारा नसीब यह है कि अहले बैत में से जो होने वाले अइम्मा हैं उनमें से किसी एक का कौल भी हमारे लिए हुज्जत है। एक सलावात पढ़ दीजिए मोहम्मद। तो बहरहाल बात यह अर्ज कर रहा था कि कोई नमरूद हो, एक अल्लाह वाला काफ़ी है इब्राहिम। कोई फिरौन हो, एक अल्लाह वाला को काफ़ी है मूसा। और अब एक जुमला अर्ज कर रहा हूं, इब्राहिम अपने वक्त के नमरूद के लिए काफी थे, जनाबे मूसा अपने वक्त के फिरौन के लिए काफी हुए। खुदा की कसम मोहम्मद और आले मोहम्मद कयामे कयामत तक आने वाले हर फिरौन के लिए काफी आए। यही मिल्लत इस्लामिया, यही मिल्लत मरहुमा अगर वाकयान मोहब्बत मुस्तफ़ा पर मुश्तमा हो जाए तो ये आम इस्लाम मरहुमा नहीं होगी, जिंदा उम्मत हो जाएगी। अपने दौर के नमरूद के लिए काफ़ी थे, वो अपने दौर के फिरौन के लिए काफ़ी थे और अपने अपने दौर के ताहूत के लिए काफ़ी थे, मगर नाम मोहम्मद, नाम अली, नाम हुसैन हर दौर के ताहूत के लिए काफ़ी है। वो सामने आते थे तो ताहूत घबराता था, यहाँ हम हुसैन का नाम लेते हैं तो ताहूत घबराता। जज़ाकुमुल्लाह। हाँ, हुसैनियत एक हकीकत है। हुसैनियत एक हकीकत है, हुसैन एक हकीकत है। बेख्तियार मुझे एक शेर याद आ रहा है, इससे पहले भी पढ़ चुका हूँ, लखनऊ के एक शायर थे जनाब सैयद अफसर नवाब अफसर लखनवी, सैयद अफसर नवाब अफसर लखनवी, क्या खूबसूरत शेर है। मेरा ख़्याल है वो इस एक शेर के सिले में बहुत बड़ी जन्नत उन्होंने हासिल की होगी, इसलिए कि वादे हक पैगंबर है, वादे अहले बैत है, जो हमारी शान में एक शेर कहेगा अल्लाह उसको एक घर जन्नत में अता करेगा। तो फरमा गए हैं कि हर एक जहन में है कुछ ना कुछ तसव्वुर हक, हर एक जहन में है, हर एक जहन में है कुछ ना कुछ तसव्वुर हक, हम इस तसव्वुर हक को हुसैन कहते हैं। बात आका इमाम मेहदी की हो रही थी, फरजंद हुसैन वारिस हुसैन, वो तशरीफ़ लाएंगे। अभी मैंने आयतें आपके सामने चंद तिलावत की, चंद आयतें, आयतें और भी हैं, चंद आयतें। अब बस दो एक मकाम हदीस के ज़िक्र कर दूँ। पैगंबर सल्लल्लाहु अलैहि वाले वसल्लम और मौला अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम तो ऐसी कैफियतों में ज़िक्र किया हज़रत इमाम मेहदी का, जब बज़ाहिर बयान का मौका था, मजलिस सजी हुई थी, अस्हाब जमा थे, बहुत सी बातें ज़िक्र कर रहे थे, उसमें मेहदी अलैहिस्सलाम की आमद का ज़िक्र भी कर दिया। लेकिन दो ऐसे मौक़े हैं जहाँ इमाम मेहदी का ज़िक्र हुआ है कि जिसे हैरत होती है कि इस मुख्तसर वक्त में, इस मुसीबत के वक्त में, इस अलमनाक कैफियत में इमाम का ज़िक्र इमाम की ज़बान पर। रोज़ आशूरा इमाम हुसैन ने मेहदी का ज़िक्र किया है। और दरबार शाम में इमाम सज्जाद ने मेहदी का जिक्र, आपकी आवाज़ें बुलंद हैं और वक्त भी तमाम हो चुका, अब कुछ और ज़्यादा देर तक जहमत नहीं दूंगा आपको। आशूरा गुज़र चुका, अहले बैत, कौन अहले बैत? अहले बैत मुस्तफ़ा असीर हैं, असीर ज़ैनब असीर, उम्म कुलसूम असीर, रबाब असीर हैं, लैला असीर हैं, सकीना असीर हैं, रुकैया असीर हैं, और इस असीर कुनबे के सरबरा अली इब्नुल हुसैन ज़ैनुल आबिदीन, ज़ैनुल आबिदीन सैयदुस साजिदीन इमामुल आरिफीन ताजुल मसाकीन इमामुल मसाकीन। किस कैफियत में है? हाथों में हथकड़ियाँ हैं, उलमाए अहले हदीस से, उलमाए सलफ़ से जाके पूछे कि इस इमाम का क्या रुतबा है, उन्होंने अपनी किताबों में तذکرہ किया है खुद, और फिर उनसे पूछिए कि उनके साथ क्या गुजरी, हाथों में हथकड़ियाँ हैं, पाँव में बेड़ियाँ हैं, गले में खारदार तौक है, कमर में लंगर है, और उसके ऊपर से लोहे की जंजीरों से जकड़ है। आज रुकुम आलम, और इस कैफियत से कूफे से शाम तक लाया गया है, और शाम के बाजार से गुजारा गया है, और शाम के बाजार से गुजारा जाना ही कितनी बड़ी मुसीबत थी। किस तरह से बाजार सजाया गया था, और शरीकतुल हुसैन ज़ैनब कुबरा अकीले आले मोहम्मद आबिदे आले अली, वो अल्लाह की इबादत गुजार जो शाम गरीबा जैसी हौलनाक रात में भी नमाज शब कजा नहीं हुई। इस बीबी का और पूरे कुनबे का भरे बाजार से गुजारा जाना कयामत थी, कयामत। ये इनका सब्र था जिसने इस आसमान को जमीन पर गिरने से रोका है, ये इनका सब्र था जिसने जमीन को टुकड़े टुकड़े होने से रोका है, वरना कयामत तो उसी रोज आ जाती। बीबी बाजारों से गुजारी जा रही है, ये सब सदमे सहे, ये मामूली सदमा था। मैं अपनी तरफ से कोई ना मंजर निगारी करूंगा ना मुबालगा आराई, बस ये याद दिला दूंगा जब भी जनाब सैयद सज्जाद से पूछा जाता था आपके ऊपर सबसे ज्यादा मुसीबत कहां पड़ी, करबला में बाप शहीद हुए हैं, करबला में 18 जवाना ने बनी हाशिम शहीद हुए, करबला में हुसैन का लाशा पामाल हुआ, मगर सैयद सज्जाद से जब पूछा जाता था सबसे ज्यादा मुसीबत कहां पड़ी, फरमाते थे अश्शाम अश्शाम अश्शाम।